Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplu Cha, Rexy Duituplu, Sat Megahertz. सुर्खेताका अस्पतालमा 6 जनाको निशुल्क रूपमा मोतियाबिन्दु अपरेसन, करिब 150 जना बिरामीको जाँच।
बर्दिया र सल्यानमा करेन्ट लागेर 2 जनाको ज्यान गयो, 2 जना घाइते।
चुनाव नजिकै गर्दा प्रमुख दलहरूलाई उम्मेद्वारको सूची टुङ्ग्याउन मुस्किल, दुवै गठबन्धनमा सिटको भागभण्डा मिल्न बाँकी।
र विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल आज हङकङसँग खेल्ने, अस्वस्थताका कारण शरद भेषभागर खेल्न नपाउने। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विष्टको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। बर्दियामा करेन्ट लागेर 1 जनाको ज्यान गएको छ भने अर्का 1 जना घाइते भएका छन्। गुडिरहेको ट्रकमा बिजुलीको लाइन छोइदा करेन्ट लागेर घाइते भएका 2 जना मध्ये 1 जनाको उपचारका क्रममा ज्यान गएको हो। ठाकुरबाबा नगरपालिका 3 जुट पानीबाट धानको भुस बोकेर पोखराका लागि छुटेको नातिन ख 54 88 नम्बरको ट्रकमा बिजुलीको लाइन छोइदा बाँसगढी नगरपालिका 3 20 वर्षका बलिराम थारूको ज्यान गएको हो। उहाँको मेडिकल कलेज कोहलपुरमा उपचारका मा ज्यान गएको र त्यही ठाउँका अर्जुन थारूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
यता करेन्ट लागेर सल्यानमा 1 जनाको घटनास्थलमै ज्यान गएको छ। शारदा नगरपालिका 6 खाती गाउँमा बाँझोबारी जोत्दै गर्दा करेन्ट लागेर ज्ञानबहादुर ओलीका 50 वर्षका श्रीमती मङ्गली कुमारी ओलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। बारीको बीचमा रहेको बिजुलीको फलामको पोलबाट करेन्ट लागेर ज्ञानबहादुर घाइते हुनुभएको थियो। करेन्ट लागेर जोत्दै गरेको एउटा गोरु समेत मरेको प्रहरीले जनाएको छ। श्रीमानलाई करेन्टको झट्का लागेको देखेर बचाउन जाँदा मङ्गलीको करेन्ट लागेर ज्यान गएको हो। ज्ञानबहादुरले चप्पल लगाएको कारण बाँच्न सफल भएको, तर श्रीमतीले खाली खुट्टा नै भएका कारण करेन्ट लागेर ज्यान गएको जनाइएको छ। घाइते ज्ञानबहादुरको अहिले जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ।
दाङमा सिकल सेल एनिमिया रोगका कारण 3 जनाको ज्यान गएको छ। नियमित उपचार गराइरहेका र रगत लिइरहेका 3 जनाको मृत्यु भएको रक्त सञ्चार केन्द्र घोराईका इन्चार्ज दिलीप नेउपानेले बताउनुभयो। जिल्लामा 98 जनाले नियमित रूपमा उपचार गराइरहेका छन्। केन्द्रबाट 15 जनाले नियमित रगत साप्ताहिक रूपमा लिइरहेका मध्ये 3 जनाको ज्यान गइसकेको र अहिले 12 जनाको नियमित रगत लिइरहेको उहाँको भनाइ छ। मृत्यु हुनेमा 2 पुरुष र 1 महिला रहेका छन्। राप्ती उपक्षेत्रीय अस्पतालका सूचना अधिकारी अहमद मारू खानले अस्पतालमै कसैको मृत्यु नभएको भए पनि घरमा मृत्यु भएको खबर जानकारी पाएको बताउनुभयो। दाङका थारू समुदायमा बढी सिकल सेल एनिमिया देखिएको र हालसम्म अस्पतालबाट 98 जनालाई उपचार गराइसकेको उहाँको भनाइ छ।
विश्व दृष्टि दिवसको अवसर पारेर सुर्खेत आँखा अस्पतालले निशुल्क रूपमा दिएको मोतियाबिन्दु अपरेसनमा 6 जनाले अपरेसनको सेवा लिएका छन्। अपरेसनका लागि 10 जना बिरामी आए पनि रक्तचापका कारण 4 जनाको भने अपरेसन गर्न नसकेको अस्पतालका व्यवस्थापक घनबहादुर थापाले जानकारी दिनुभयो। उपचारका लागि आएका अरू करिब 150 बिरामीको पनि उपचार गरिएको उहाँले बताउनुभयो। स्वास्थ्य सबैका लागि, दृष्टिको महत्त्व बुझौँ भन्ने नाराका साथ विश्व दृष्टि दिवस मनाइएको हो। हरेक वर्ष अक्टोबर महिनाको 2 बिहिबार उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनाका समस्या र समाधानबारे चेतना फैलाउन विश्वभर विश्व दृष्टि दिवस मनाउने गरिन्छ। विश्व स्वास्थ्य संगठनले सन् 2020 उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनालाई 25% घटाउने लक्ष्य लिएको छ। नेपाल सरकारले पनि आफ्नो संगठनको 1 सदस्य राष्ट्र भएकाले सन् 1999 नोभेम्बर भिजन 2020 कार्यक्रम मनाउने घोषणा गरी 20 वर्षे कार्ययोजना लागू गरेको छ। यसै विषयमा हाम्रा साथी केशव ढकालले अस्पतालका डाक्टर शक्ति प्रसाद सुवेदीलाई सुर्खेत लगायत यस क्षेत्रमा आँखाका रोगका बिरामीको चाप कस्तो छ भनी सोध्नु भएको छ। उहाँसँगको कुराकानी हामी केही छेनमा प्रस्तुत गर्नेछौँ। त्यसअघि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि मनोनयन दर्ता गर्न समय नजिकिँदै गर्दा दलहरूले उम्मेद्वार छान्न सकेका छैनन्। दलभित्रै आकाङ्क्षी धेरै भएका बेला चुनावी तालमेलको प्रयासमा रहेका प्रमुख दलहरूलाई सिट बाँडफाँड र निर्वाचन क्षेत्र टुङ्ग्याउन सकस भएको छ। यसै सन्दर्भमा हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका सर्वसाधारणहरूलाई दलहरूले उम्मेद्वार छनौट गर्दा मुख्य गरी के कुरामा ध्यान दिनु पर्ला भनी सोधेका छौँ। सुनौ उनीहरूको जवाब आजको जनआवाजमा।
अहिलेको चुनावमा राम्रा भिजन भएका, जनताले मन पराएका, जनताको अघि पछि लागेर काम गर्ने यस्तो खालको मान्छे बना छानेपछि राम्रो होला जस्तो लाग्छ।
अब आउने नेता जनतासँग एकदम नजिकै हुन पर्यो र जनतामा, जनताले हरेक ठाउँमा जनताको काम गरेको नेता हुन पर्यो। जनताको लागि हरेक ठाउँमा सुविधा गराउन सक्ने, विकास गर्न सक्ने, पढे लेखेको शिक्षित नेतालाई दलहरूले छान्दा राम्रो भन्न चाहन्छु।
मलाई जहाँसम्म लाग्छ, अब हुने निर्वाचनमा आउने उम्मेदवार सर्वप्रथम त जनतामा एकदम राम्रो चाहिँ रिलेसन भएको मान्न चाहन्छु। र अर्को कुरा, अलिकति अर्को कुरा के हो भन्नुहुन्छ भने शिक्षित, अलिकति शिक्षित एजुकेटेड भएको नेता, त्यो त्यस्तो नेताको पनि आवश्यकता ठान्दछन् जनताहरू, चाहिँ आउनु नै एउटा उपयुक्त कुरा हो।
मलाई त के लाग्छ भने पहिला जनमत जोसँग छ, जनमतको आधारबाट उम्मेदवारी छानिनुपर्छ, पहुँचको आधारबाट होइन। सबै जाति जनजाति सबै क्षेत्रलाई समेटेर जानुपर्छ, यसमा कसैले दुई मत राख्न पनि हुँदैन। जनमतको यदि कदर गरिएन भने, अनि भावना बुझिएन भने, त्यस्ता मान्छेले अब देश र जनताको हितमा काम पनि गर्दैनन्। अहिले पनि जनसमर्थन भएका र जनपक्षीय भएका मान्छे छानिनुपर्छ भन्ने मेरो आफ्नो सोच पनि हो। यो छ नम्बर प्रदेशलाई अगाडि लानलाई केही भिजन भएको मान्छे नै छानिनुपर्छ भन्ने मेरो आफ्नो मान्यता हो।
विश्व दृष्टि दिवसको अवसर पारेर सुर्खेत आँखा अस्पतालमा निशुल्क रूपमा मोतियाबिन्दको अपरेसन गरिएको छ भने विश्व दृष्टि दिवसमा विभिन्न ठाउँमा कार्यक्रम समेत गरिएको छ। यसै सन्दर्भमा हामीले सुर्खेत आँखा अस्पतालका डाक्टर शक्तिप्रसाद सुवेदीसँग कुराकानी गरेका छौँ। हाम्रा साथी केशव ढकालले उहाँलाई सुर्खेत लगायत यस क्षेत्रमा आँखा रोगको बिरामीको चाप कस्तो छ भनी सोध्नु भएको छ।
आँखा सम्बन्धी बिरामीहरू निकै धेरै नै हुनुहुन्छ। त्यसमध्ये अब हामीले यहाँ फिल गरेको अथवा महसुस गरेकोमा चाहिँ सबैभन्दा धेरै चाहिँ हामीले टार्गेट गर्नुपर्ने पनि बालबालिकाहरू हो, र उहाँहरूको धेरै समस्याहरू चाहिँ हामीले कि त थाहा पाउँदैनौँ या थाहा पाए पनि अब मिसो पाउनौँ भनौँ। किनभने अब यस्तो धेरै उदाहरणहरू छ, जस्तै सानो बच्चाहरूको पहिलेदेखि आँखा कमजोर भएमा, जुन अथवा आँखा बाङ्गो भयो, अथवा कुनै पनि रिफ्र्याक्टिभ एरर भन्छौँ हामी सबैभन्दा कमन कुरा, पछि गएर किनभने उपचार भएन, बच्चाले चाहिने बेलामा चस्मा लाएन भने चाहिँ उसको आँखा अल्छी हुन जान्छ।
हामीले बच्चाहरूको आँखा चाहिँ समय समयमा जाँच गराइरहनु पर्यो,
एकदमै समय समयमा जाँच गराउनु पर्यो।
कतिको अवधिमा एकपल्ट?
कम्तीमा सबैभन्दा सजिलो, किनभने सबै बिमारीलाई हस्पिटल आउन पनि सजिलो नहोला, त्यही भएर सबैभन्दा राम्रो चाहिँ स्कुलमा एउटा कक्षादेखि अर्को कक्षामा उत्तीर्ण भएर जाँदाखेरि
यदि वर्षमा
एकचोटि भएपुग्छ। अर्को कुराहरू ध्यान दिनुपर्ने भनेको बच्चाको आमा बुवाले हो, किनभने सबैभन्दा धेरै बस्ने उहाँहरू हो। सेकेन्डमा चाहिँ टिचर्सहरू हो, उहाँको अब शिक्षकहरूले, किनभने जस्तै बच्चाको आँखा बाङ्गो छ, अनुहारमा राम्ररी हेर्दैन, आँसु बगिरहन्छ, अथवा बादलहरू जस्तो छ होइन, अथवा टिभी नजिकै बसेर हेर्छ भने टिभी नजिक बसेर तेरो आँखा बिग्रिन्छ भन्ने होइन कि, कति यसको आँखा कमजोर त भएन भनेर चाहिँ विचार गर्नु पर्यो।
यस सम्बन्धी चेतना हामीले अभिभावकहरूमा अथवा सम्बन्धित विद्यालयहरूमा कतिको पुर्याउन सकेका छौँ?
अब यसमा चाहिँ काम चाहिँ भइरहेछ, र हामीले पनि अहिले रेड क्रसको जुन हाम्रो सुर्खेत आँखा अस्पताल छ, हामीले यसमा चाहिँ केही काम गर्ने भनेर सोचेका छौँ, जसमा चाहिँ भिजन चार्ट जुन हुन्छ, जसले गर्दाखेरि चाहिँ बच्चाको भिजन ठिक छ कि छैन, दृष्टि चाहिने जति छ कि छैन भनेर हेर्नको लागि एटलिस्ट एउटा एउटा स्कुलमा एउटा एउटा भिजन चार्ट दियो भने उहाँहरूले वार्षिक रूपमा हेर्न सक्नुहुन्छ। त्यो चाहिँ हामीले उहाँहरूलाई ट्रेनिङ दिन सक्छौँ कि कसरी शिक्षकहरूलाई हरेक स्कुलबाट एकजनालाई बोलाएर एउटा त्यस्तोमा चाहिँ हामी गर्ने प्लान गरिरहेछौँ अहिले।
अब एउटा सामान्य मान्छेले मेरो आँखामा कतै आँखा सम्बन्धी समस्या आउन थाल्यो कि भनेर कसरी थाहा पाउन सक्छ?
अब सबैभन्दा त आँखा सम्बन्धी समस्या त धेरै प्रकारको हुन्छ होइन, सबैभन्दा अब सजिलो दृष्टि राम्रो छ कि छैन भन्नाले, किनभने दुईवटा आँखा हुन्छ हाम्रो, कहिलेकाहीँ एउटा आँखामा प्रब्लम हुँदाखेरि अर्को आँखाले चाहिँ अनि त्यसलाई कभर गरिरहेको हुन्छ। अब त्यसमा चाहिँ अब तपाईँले दैनिक कामहरूमा अलिकति अप्ठ्यारो छ, टाढाको कुरा देख्न तपाईँलाई समस्या छ, आँखा दुखिरहेछ होइन, कहिलेकाहीँ आँखाको समस्याले गर्दाखेरि टाउको दुख्ने हुन्छ, बत्तीको अगाडि इन्द्रेणीहरू जस्तो देख्ने हुन्छ, त्यो कस्तो भन्दाखेरि कुन चाहिँ बिमारले गर्दाखेरि कस्तो समस्या आउँछ भन्ने हो। नर्मलमा चाहिँ तपाईँको आँखाबाट आँसु आउँदैन, तपाईँको आँखा रातो छैन र तपाईँले देख्नुपर्ने कुराहरू सर्टेन डिस्टेन्सबाट राम्ररी देखिरहनु भएको छ भने सरसर्ती तपाईँको आँखामा केही छैन भन्ने बुझिन्छ। तर राम्रो कुरा चाहिँ के हुन्छ भन्दाखेरि वार्षिक रूपमा अनि तपाईँले आँखा जाँच गराउनै पर्ने हुन्छ। तर कसले चाहिँ आँखा जाँच गराउनै पर्छ भन्दाखेरि चाहिँ जस्तै जसलाई दीर्घरोगहरू छ, विशेष गरी अब अहिले हाम्रोमा हेर्दाखेरि अब संसारले चाहिँ पहिला कम्युनिकेबल अथवा सरुवा रोगहरूबाट अहिले चाहिँ नन कम्युनिकेबलतिर गइरहेछ, भनेको नसर्ने रोगहरू, दीर्घरोग जस्तै डायबिटिज, हाइपरटेन्सन, सुगर रोग अथवा अब प्रेसर हामी जुन भन्छौँ, त्यसले गर्दाखेरि चाहिँ आँखा पनि खराब गर्छ है भन्ने कुरा चाहिँ सबैले बुझ्नु पर्यो होइन। त्यसले गर्दाखेरि
दीर्घरोग भएका बिरामीले बढी चाहिँ आँखा सम्बन्धी
हजुर आँखा सम्बन्धी हजुर चेकअप गराउनु पर्यो। किन भन्दाखेरि एउटा सुगर र प्रेसरले गर्दाखेरि तपाईँको यदि सुगर कन्ट्रोलमा छैन या प्रेसर कन्ट्रोलमा छैन भने त्यो बिरामीले दृष्टि गुमाउन पनि सक्छ। त्यही भएर सर्टेन टाइममा हामीले हेरिराख्यो भने ल यतिसम्म भएरैछ, तपाईँले यो उपचार गर्नु पर्यो या कन्ट्रोल गर्नु पर्यो भनेर हामीले चाहिँ उहाँहरूले सजेस्ट गर्न सक्छौँ। त्यो भयो भने किनभने यो पनि एउटा प्रिभेन्टेबल ब्लाइन्डनेस हो, किनभने हामीले यो चाहिँ रोक्न सक्छौँ। यदि हामीले पिरियोडिक फलोअप भइराख्यो भने टाइम टाइममा उहाँहरूले हामीसँग आएर जस्तै डायबिटिज, हाइपरटेन्सन भएको बिरामीहरूले देखाउनु भयो भने तपाईँहरूको यो स्टेजमा छ है, अब तपाईँले चाहिँ अलिक विचार गर्नु पर्यो भनेर चाहिँ हामीले गर्न सक्छौँ, अथवा अरू कुनै समस्या छ भने त्यसको उचित उपचार पनि गर्न सकिन्छ।
हजुर सुर्खेत आँखा अस्पतालले हजुर अहिले के कस्ता सेवाहरू दिँदै आएको छ?
अब हामी अहिलेको लागि चाहिँ हामीले जस्तै अब मेजर काम भनेको चाहिँ ओपिडी हेरिरहेछौँ। ओपिडी भनेको जस्ट विभिन्न प्रकारको बिमारीहरू जुन लिएर आउनुहुन्छ ओपिडी चाहिँ राम्रो सञ्चालन भइरहेछ। दोस्रो भनेको चाहिँ अब शल्यक्रियाहरू भइरहेछ, शल्यक्रियाहरूमा चाहिँ हामीले अब मोतीबिन्दुको शल्यक्रिया गरिरहेछौँ, त्यसपछि जलबिन्दुको गरिरहेछौँ, अनि त्यसपछि अब जस्तै आँखामा मासु बढेर आउने जसले हामीले टेरिजियम भन्छौँ त्यसको अपरेसनहरू गरिरहेछौँ, लगायत अब विभिन्न जुन आँखाको समस्याहरू चाहिँ मासु पलाउने जुन बाहिरतिर आँखाको वरपरको त्यस्तो गरिरहेछौँ। र
अब चाहिँ आँखा सम्बन्धी कस्ता कस्ता समस्याहरू यहाँ उपचार हुन सक्दैन, बाहिर पठाउनु पर्ने बाध्यता छ?
अब अहिले बाहिर पठाउनु पर्नेहरूमा चाहिँ जस्तै भिट्रोरेटिना भन्छ, त्यसको लागि चाहिँ आँखाको पर्दा सम्बन्धी समस्याहरू होइन, त्यसको लागि चाहिँ अब अहिले त्यसो हाम्रोसँग अब मसिन छैन अलि, त्यसको लागि पनि अब हामीले काम गर्दैछौँ बिस्तारै। अब जुन हामीले एउटा फर्स्ट लेभलको ट्रिटमेन्ट प्राइमेरी गरिरहेछौँ, त्यसमाथि सँगसँगै अपग्रेड भइरहेछ, अब अप धेरै कुराको शल्यक्रिया पनि हुन थालेको छ अहिले, सँगसँगै गएर अब बिस्तारै अब अरू सेवाहरू पनि चाहिन्छ, जस्तै कर्निया भनेको बाहिरपट्टिको कालो जुन हामीले भन्दाखेरि कालो नानी भन्छौँ, त्यस्तोहरूमा केही दागहरू भयो भने त्यसलाई पनि फेर्ने जुन ट्रान्सप्लान्ट गर्ने भन्छौँ हामी, त्यसकोहरूको पनि सुविधा हामीसँग अहिलेलाई चाहिँ छैन। तर अब जस धेरै गर्नपर्ने देखिन्छ यो भेगको लागि, किनभने हाम्रो आँखा अस्पताल यो भेग 6 नम्बरमा अन्त अरू छैन, त्यही भएर हामीले धेरै नै काम गर्नपर्ने छ, त्यो जिम्मेवारी पनि हामीले महसुस गरेछौँ।
उहाँ हुनुहुन्थ्यो सुर्खेत आँखा अस्पतालका डाक्टर शक्ति प्रसाद सुवेदी भेरी खबरसँग कुराकानी गर्दै। हामीसँग छिमेक सर्वेफेयर र राष्ट्रिय खबर बाँकी नै छन्, अहिलेलाई भने विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेत आँखा अस्पतालमा 6 जनाको निशुल्क रूपमा मोतियाबिन्दु अपरेसन, करिब 150 जना बिरामीको जाँच, बर्दिया र सल्यानमा करेन्ट लागेर 2 जनाको ज्यान गयो, 2 जना घाइते लगायतका खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मनोनयन दर्ताको समय नजिकिँदै गर्दा दलहरूले उम्मेद्वारको सूची टुङ्ग्याउन सकिरहेका छैनन्। कङ्ग्रेस सहितको लोकतान्त्रिक गठबन्धन तथा एमाले र माओवादी सहितको वाम गठबन्धनले पनि आउँदो निर्वाचनका लागि उम्मेद्वार छान्न सकिरहेका छैनन्। आकाङ्क्षी धेरै भएपछि चुनावी तालमेलको प्रयासमा रहेका दुवै गठबन्धनलाई सिट बाँडफाँड र निर्वाचन क्षेत्र छुट्याउन सकस भएको छ। दुवै गठबन्धनले पनि सहमतिका लागि छलफललाई निरन्तरता दिएका छन्। निर्वाचन आयोगले कार्तिक 5 गते मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ भने समानुपातिक उम्मेद्वारको बन्द सूची यही 29 गते भित्रै बुझाइसक्नुपर्नेछ।
सरकारले डाक्टर गोविन्द केसीले राखेको माग अनुसार चिकित्सा शिक्षा विधेयक संसदमा पेश गरे पनि एमाले र माओवादी केन्द्रको विरोध गरेपछि छलफल अघि बढ्न सकेको छैन। संसदको सम्भावित कार्यसूची विधेयकमाथि छलफल गर्ने गरेर पारित गर्ने उल्लेख गरिएको थियो। सभामुख ओन्सरी घरती मगरले काङ्ग्रेस एमाले र माओवादी केन्द्रका सचेतक संसदको महिला बालबालिका ज्येष्ठ नागरिक तथा कल्याण समाज कल्याण समितिका तीन दलका दुई दुईजना सांसदलाई छलफलका लागि बोलाउनु भएको थियो। एमालेका राजेन्द्र पाण्डे र माओवादीका धनीराम पौडेलले समितिले दिएको प्रतिवेदनभन्दा फरक तरिकाबाट आएको विधेयक पारित गर्न नहुने भन्दै विरोध जनाएको जनाइएको छ। विरोध जनाएपछि बैठक बिना निष्कर्ष टुङ्गिएको हो। दलहरूबीच सहमति जुट्न नसकेपछि छलफल हुन नसकेको कङ्ग्रेसका सांसद जीवन परियारले बताउनुभयो। शिक्षा मन्त्री गोपालमान श्रेष्ठले दलहरूसँग सहमति जुटाएपछि संसदमा बैठक पेश हुने भएको जनाउनु भएको छ। आज बिहान 10 बजे दलहरूलाई छलफल तय गरिएको जनाएको छ। शिक्षा मन्त्रीले 13 पटक अनसन बस्नुभएका डाक्टर केसीको माग बोमोजिम चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्ने प्रस्ताव संसद सचिवालयमा दर्ता गराउनु भएको छ।
9 विद्यार्थी संगठनहरूले वर्तमान शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई सार्वजनिक बहिष्कार गर्ने निर्णय गरेका छन्। उनीहरूले शिक्षा ऐन नव संशोधन विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपति विद्यादेवी भण्डारीको ध्यान आकर्षण गराउने निर्णय पनि गरेका छन्। अनेरा सोभ्यू अखिल क्रान्तिकारी, अनेरा सोभ्यू 5 अनेरा सोभ्यू 6 नयाँ शक्ति विद्यार्थी युनियन, त्यस्तै राजपा विद्यार्थी संगठन, लोकतान्त्रिक विद्यार्थी संगठन लगायतले यस्तो निर्णय गरेका हुन्। बैठकपछि जारी संयुक्त विज्ञप्तिमा नेपालको शिक्षा क्षेत्रलाई तहस नहस पार्ने गरी शिक्षा ऐनको नव संशोधन गरिएको आरोप लगाइएको छ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा संलग्नलाई कारवाही गर्न माग गर्दै सुर्खेतका शाखाहरूले सरकारसँग माग समेत गरेका छन्। सुर्खेतका निर्माण व्यवसायीहरूले र्यालीसहित जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाउँदै अध्यक्ष गौचनको हत्यामा संलग्नलाई तत्काल कारवाही गर्न माग समेत गरेका छन्। नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतका सचिव हर्ष विक्रम खड्गाद्वारा हस्ताक्षरित विज्ञप्तिमा निर्माण व्यवसायहरूको सुरक्षाको ग्यारेन्टी गर्न समेत माग गरेका छन्। यता बाँकेका निर्माण व्यवसायीहरूले पनि महासङ्घका अध्यक्ष गौचनको हत्यारालाई पत्ता लगाई तत्काल पक्राउ गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले नेपालगञ्जमा प्रदर्शन समेत गरेका छन्।
मधुबन नगरपालिका बर्दियाले नगरभित्रका गाउँको सरसफाई र विकास निर्माणमा तीव्रता दिएको जनाएको छ। मधुबन नगरपालिका अन्तर्गत पर्ने वडा नम्बर 9 र 13 नम्बर गाउँको सरसफाई र सडक निर्माण मापदण्ड अनुसार माटो पटान गरी 2 किलोमिटर सडक निर्माण सम्पन्न गरिएको छ। 13 नम्बर गाउँका जनतालाई आवतजावतमा समस्या परेको भन्दै मधुबन नगरपालिकाको सहयोग र 15% जनश्रमदान गरी करिब 10 लाख रुपियाँको लागतमा माटो पटान गरी सडक निर्माण गरिएको नगरपालिकाले जनाएको छ।
अन्तर्जातीय विवाह गरेको कारण कुटपिट गरिएका ब्रहताल गाउँपालिका 8 का बलबहादुर विकका परिवारलाई इन्सेक सुर्खेतले राहत प्रदान गरेको छ। इन्सेकको पीडित सहायता कार्यक्रम अन्तर्गत औषधि खर्च बापत इन्सेक जिल्ला प्रतिनिधि दुर्गा थापा ले बिक परिवारलाई राहत स्वरूप 5,000 रकम प्रदान गर्नुभएको हो। राहत प्रदान कार्यक्रममा साबिक कुनाथरी गाविसका पूर्व अध्यक्ष ताराकिशोर गौतम लगायतको उपस्थित रहेको थियो। दैलेखको दुलु नगरपालिकाका रमा साईसँग बलबहादुरले अन्तर्जातीय विवाह गरेको भनी साईका आफन्तले गत भदौ 24 गते बिक परिवारलाई घरमै पुगेर कुटपिट गरेका थिए।
प्रदेश नम्बर 7 को दोस्रो ठूलो प्रवेशद्वारको रूपमा रहेको अछाम र दैलेख जोड्ने कर्णाली पुल नजिकै प्रहरी पोस्ट स्थापना भएको छ। अछामको पञ्चदेवल विनायक नगरपालिका 4 बेलखेतमा एक कार्यक्रमका बीच प्रहरी पोस्ट स्थापना भएको हो। प्रहरी पोस्ट स्थापनापछि प्रदेश नम्बर 7 का केही पहाडी जिल्लामा भित्रिने अवैधानिक सामग्री नियन्त्रणमा आउने अछामका प्रहरी प्रमुख डीएसपी ददिराम नेउपानेले दावी गर्नुभयो।
हामीसँग खेल खबरसँगै अन्य खबरको सिलसिला जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरेफेर र राष्ट्रिय खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर। सुन्दर नेपाल संस्थाको आयोजनामा सेवा प्रदायक निकायहरूसँग कानुन सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सिम्ता गाउँपालिकामा सम्पन्न भएको छ। सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित न्यायमा पहुँच परियोजना अन्तर्गत कार्यक्रमको आयोजना भएको हो। कानुनमा भएका व्यवस्था तथा महिला अधिकारको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको परियोजनाका कार्यक्रम संयोजक रमा प्याकुरेले बताउनुभयो। कार्यक्रममा बाल विवाह, बहुविवाह, घरेलु हिंसा तथा संविधानमा उल्लेखित महिला अधिकार र मुलुकी ऐनको बारेमा छलफल गरिएको छ। कार्यक्रममा सिम्ता गाउँपालिकाका अध्यक्ष कपिन्द्र कुमार केसीले विद्यमान कानुन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भएको छ। उहाँले बाल विवाह न्यूनीकरणका लागि विशेष अभियान चलाउने समेत बताउनु भएको छ। यस्तै सीमान्तकृत महिलाहरूका लागि महिला संस्था वामले सुर्खेतका 60 महिला सशक्तिकरण समूहमा मानव बेचबिखन सम्बन्धी अन्तर्क्रिया कार्यक्रम गरेको जनाएको छ। मानव बेचबिखन सम्बन्धी सचेतना फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको वामले जनाएको छ।
कालीकोटको मानमा ताडियामा रहेको तिला कर्णाली बहुमुखी क्याम्पस स्थापना भएको 12 आङ्गिक बनेको छ। लामो समयको प्रयासले क्याम्पस आङ्गिक बनेपछि क्याम्पस परिवारदेखि कालीकोटवासी पनि खुसी भएका छन्। विश्वविद्यालयबाट आएको माग अनुसार मन्त्री परिषदले असोज 2 दरबन्दी कायम गरी शिक्षा अर्थ मन्त्रालयको अनुमति सहित सम्बन्धित विश्वविद्यालयलाई पत्रचार गरेपछि तिला कर्णाली बहुमुखी क्याम्पस आङ्गिक भएको पूर्ण रूपमा घोषणा भएको क्याम्पसका प्रशासकीय सहायक पदमबहादुर विष्टले बताउनुभयो।
सल्यानको ढोडचड गाउँपालिका 2 भाङचौरमा नेकपा माओवादी केन्द्र र नेपाली कङ्ग्रेसका कार्यकर्ता बीच झडप हुँदा 2 घाइते भएका छन्। सामान्य विवादपछि झडप भएपछि 2 माओवादी निकट वाइसिल कार्यकर्ता गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले चेक जाँचका क्रममा चालू आर्थिक वर्षको झन्डै 3 540,000 बढी राशि सङ्कलन गरेको छ। ट्राफिक प्रहरीले साउन महिनामा 209 सवारी साधनलाई कारवाही गरी 1,10,500 राजस्व सङ्कलन गरेको जनाएको छ। यस्तै भदौ महिनामा 279 सवारी साधनलाई कारवाही गरी 1,76,000 र असोज महिनाको 24 भने 383 सवारी साधनलाई कारवाही गरी 2,54,000 गरी राशि सङ्कलन भएको कार्यालयले जनाएको छ।
धनगढी विमानस्थलमा लामो समयदेखि थन्किएर रहेको अत्याधुनिक एक्सरे मेसिन जडान गरिएको छ। कैलालीका प्रमुख जिल्लाधिकारी गोविन्द रिजालले एक्सरे मेसिनको सुरुवात गर्नुभएको हो। 7 प्रदेशको हवाई प्रदेशको रूपमा रहेको धनगढी विमानस्थलमा एक्सरे मेसिन जडान भएपछि यात्रुहरूको झोला खानतलासीमा अन्त्य हुने बताइएको छ। दैनिक 6 उडान हुन थालेपछि व्यस्त रहेको विमानस्थलमा यात्रुहरूको लगेज एक्सरे मेसिनले चेक जाँच गर्न थालेपछि चाप केही कम हुने विश्वास लिएको धनगढी विमानस्थलका प्रमुख छवि ठकुन्नाले बताउनुभयो। अहिले धनगढी विमानस्थलबाट दैनिक काठमाडौँ धनगढी, काठमाडौँ नेपाल एयरलाइन्सको 1, बुद्ध एयरको 2, श्री एयरलाइन्सको 2, सौर्य एयरलाइन्सको 1 उडान हुने गरेको विमानस्थलले जनाएको छ।
मौसमी रुगाखोकीका कारण हालसम्म नेपालमा 17 मृत्यु भएको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अक्टोबर महिनासम्म 3,101 बिरामीमा जाँच गर्दा 1,291 मौसमी रुखाखोकी देखिएकोमा 17 मृत्यु भएको हो। महाशाखाका निर्देशक डाक्टर भीम आचार्यका अनुसार मृत्यु भएका मध्ये 9 अन्य रोग पनि रहेको थियो।
भेरी खबरको अन्तिममा लागौँ एउटा खेल खबरतिर। नेपालका भरपर्दा ब्याट्सम्यान शरद भेषपाकरले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अहिले केही बेरमा हुने खेल गुमाउनु भएको छ। प्रतियोगिताको लागि हङकङमै रहनुभएका शरदलाई ज्वरो आएपछि अहिले हुन लाग्यो खेल गुमाउन सक्ने नेपाल क्रिकेट सङ्घ केएनले जनाएको छ। उहाँको स्थानमा नरेश बुढायरलाई खेलाइने नेपाली टोलीका म्यानेजर रमन शिवाकोटीले बताउनुभयो। नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिलेसम्म हङकङ विरुद्ध उसकै घरेलु मैदानमा खेलेको छैन। पारस खड्गा र शरद भेषपाकरले सन् 2005 उमेर सुमो र सन्दीप लामिछानेले पछिल्लो पटक T20 खेल्नु भएको थियो। 10 8 अङ्क बटुलिएको नेपाल अङ्क तालिकाको 6 स्थानमा छ भने हङकङको 11 अङ्क रहेको छ। शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्सको 12 18 तथा दोस्रो स्थानको पपुवा न्युगिनीको 12 16 अङ्क रहेको छ। यस्तै स्कटल्यान्डको 12 15 तथा केन्याको 12 अङ्क छ भने नेपालभन्दा तल रहेको युए र नामिबियाको सम्मान 6 अङ्क रहेको छ। 7 चरणमा नेपालले युएसँग खेल्नेछ। खेल अहिले 7 हुने जनाइएको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेत आँखा अस्पतालमा 6 निशुल्क रूपमा मोतियाबिन्दु अपरेसन, करिब 150 बिरामीको जाँच।
बर्दिया र सल्यानमा करेन्ट लागेर 2 ज्यान गयो, 2 घाइते।
चुनाव नजिकिँदै गर्दा प्रमुख दलहरूलाई उम्मेद्वारको सूची टुङ्ग्याउन मुस्किल, दुवै गठबन्धनमा सिटको भागभण्डा मिल्न बाँकी।
र विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल आज हङकङसँग खेल्दै अस्वस्थताका कारण शरद भेषपाकरले खेल्न नपाउने। हवस् त अहिलेलाई बिहानको भेरी खबरको समय यही सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मीसहित डिलु रावत र मधुबन विषय बिदा हुन्छौँ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। नमस्ते।